यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुलुकमा यस वर्ष धानको उत्पादन 4.04% वृद्धि भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अनुमान। स्थानीय तह समृद्ध बनाउन महिला जनप्रतिनिधिहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। संघीय संसदको बैठक बोलाउन प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आग्रह। जलवायु परिवर्तनबाट प्रभावित विपन्न वर्गलाई राहत दिनुपर्नेमा सांसदहरूको जोड़। र गाजामा पछिल्ला दुई दिन इजरायलले गरेको हवाई आक्रमणमा परि कम्तीमा 138 जनाको मृत्यु।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। मुलुकमा यस वर्ष धानको उत्पादन 4.04% बढ़ेको छ। चालू आर्थिक वर्षमा धान बालीको कुल उत्पादन 59,55,476 मेट्रिक टन हुने प्रारम्भिक अनुमान रहेको र यो गत वर्षको तुलनामा 4.04% बढ़ी रहेको कृषि तथा पशुपक्षी मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। धान बाली लगाइएको क्षेत्रफल घटेको अवस्थामा पनि उत्पादकत्वमा आएको वृद्धिले उत्साह बढ़ेको मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा मनसून औषध भन्दा 3 दिन अगाडि सक्रिय भई पर्याप्त वर्षा हुँदा उत्पादन बढ़ेको जनाइएको छ। यस्तै किसानले समयमा रासायनिक मल र उन्नत जातको बिउ पाएका कारण पनि उत्पादन बढ़ेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ। प्रदेशगत रूपमा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्धि भएको छ भने बाँकी 3 प्रदेशमा घटेको छ। तराई मधेशका जिल्लामा बाक्लो, हुस्सु र कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढ़न थालेकाले सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन्। विशेष गरी बालबालिका, वृद्ध वृद्धा, दम तथा रूघा खोकीका बिरामी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका हुन्। चिसोबाट बस्न न्यानो लुगा लगाएर अत्यावश्यक काममा मात्रै घर बाहिर निस्कन, झोलिलो खानेकुरा खान, चिसोबाट जोगिन, बिहानको समयमा मर्निङ वाक नगर्न र गर्नै परे शरीर ढाकिने गरी न्यानो लुगा लगाउन चिकित्सकले सुझाव दिएका छन्। यसैबीच चिसो बढ़दै गएपछि स्थानीय र प्रदेश सरकारले दाउरा तथा कम्बल वितरण र चिसोबाट बस्न अपनाउनु पर्ने सावधानीबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्न शुरू गरेको जनाइएको छ। कोशी प्रदेश सरकारले कुल क्षमताको 10% सैया गरीब, असहाय, व्यवहारिसे बिरामीका लागि छुट्याई निशुल्क उपचार गर्न निजी अस्पतालहरूलाई आग्रह गरेको छ। कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य उपचारका क्रममा अस्पताल आउने विपन्न, असहाय, व्यवहारिसे बिरामीको विवरण अभिलेखीकरण गरी प्रतिवेदन समेत पेश गर्न निजी अस्पतालहरूलाई निर्देशनसहित अनुरोध गरिएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईले बताउनुभयो। निजी अस्पतालहरूले निशुल्क तथा आंशिक सेवा लिने बिरामीको विवरण मासिक, चौमासिक एवं वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा सम्बन्धित निकायमा सो प्रतिवेदन पेश गर्नुपर्ने स्वास्थ्य तथा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड 2077 पहिलो संशोधन 2078 व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। कानूनमा भएको व्यवस्था कार्यान्वयन गरी आर्थिक रूपले विपन्न असहाय वर्गलाई स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य मापदण्ड कडाईका साथ कार्यान्वयन गर्न लागेको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले स्पष्ट गरेको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको बाँकेको सिक्टा सिंचाई आयोजनाको 41% निर्माण कार्य सम्पन्न भएको छ। आर्थिक वर्ष 2062-63 अर्थात आयोजना शुरू भएको 19 वर्षपछि आर्थिक वर्ष 2081-82 आइपुग्दा आयोजनाको जम्मा 41.79% निर्माण कार्य सम्पन्न भएको हो। 7,45 करोड़ अनुमानित लागतबाट शुरू भएको आयोजनाको 19 वर्ष बितिसक्दा 3 पटक लागत अनुमान संशोधित हुँदै 52 अर्ब 89 करोड़को बजेट पुगिसकेको सिक्टा सिंचाई आयोजनाका निर्देशक राजु आचार्यले बताउनुभयो। 42,766 हेक्टर जमीनमा सिंचाई गर्ने लक्ष्य लिएको आयोजनाबाट 19 वर्ष बित्दा हालसम्म 21,000 हेक्टरमा सिंचाई सुविधा पुगेको आयोजनाका इन्जिनियर अनिल पोखरेलले जानकारी दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संघीय संसदको बैठक बोलाउन आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो बसेको स्थायी समिति बैठकले संघीय संसदको बैठक बोलाउने सवालमा ढिलासुस्ती गरिएको निष्कर्ष निकाल्दै संसदको बैठक बोलाउन दबाव सृजना गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो। यस्तै बैठकमा समसामयिक परिस्थिति र पार्टी रूपान्तरण लगायत विषयमा पनि छलफल भएको प्रवक्ता सापकोटाले बताउनुभयो। माओवादी स्थायी समिति बैठक आज दिउँसो 2 बजे बस्ने गरी स्थगित भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको समृद्ध बनाउन र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिहरूले अगुवाई गरेको बताउनुभयो। विगतमा साक्षरताको स्तर कम भएका महिला पनि वर्तमानमा शासन गर्ने ठाउँमा पुग्नु राजनैतिक परिवर्तनको उपलब्धि भएको उहाँको भनाई थियो। प्रधानमन्त्री ओलीले महिलामा करूणा माया र स्नेह भाव बढ़ी हुने र उनीहरूको भूमिका रहेको हरेक क्षेत्र उत्कृष्ट र उपलब्धिमूलक हुने गरेको उल्लेख गर्नुभयो। गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनका बीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ। गृह मन्त्रालयले हिजो आयोजना गरेको जिल्ला सुरक्षा समितिसँगको भर्चुअल बैठकमा गृहमन्त्री लेखकले लागू औषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी साधन दुर्घटना न्यूनीकरण चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभयो। सीमामा हुने अपराध, चोरी, शिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाउन पनि उहाँले आग्रह गर्नुभयो। मन्त्रालयले कानूनी, नीतिगत र संरचनागत सुधारका कामहरू अगाडि बढ़ाएको उल्लेख गर्नुहुँदै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढ़ाएर जानुपर्नेमा जोड़ दिनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित पुस्तक आमा सपना र ताराहरूको लोकार्पण गर्नुभएको छ। काठमाण्डुमा हिजो आयोजित कार्यक्रममा संसारमा आमासँग सम्बन्धित विषय जति शब्दमा व्यक्त गरे पनि अपूरो हुने बताउनुहुँदै पूर्व राष्ट्रपति भण्डारीले आर्थिक र सामाजिक कठिनाईका बावजूद नेता पोखरेलका आमाले राजनीतिमा एउटा इमान्दार नेता जन्माएर हुर्काउनु एउटी आमाको विशिष्ट योगदान भएको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमा सम्बन्धी हृदय विदारक विषयहरू उल्लेख गरेर लेखिएको कृति राजनीतिमा एउटा नायकको उदयको कथा भएको उल्लेख गर्नुभयो। नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार गेवालीले पुस्तकमा 100 वर्ष वरिपरिका सामाजिक, आर्थिक र पारिवारिक स्थितिको चित्रण गरिएको बताउनुभयो। पुस्तकका लेखक पोखरेलले आफ्ना जीवनमा आमासँगका अनुभूतिलाई कृतिको रूप दिएको बताउनुभयो। कार्यक्रममा समालोचक डाक्टर बिन्दु शर्माले उक्त कृतिको समीक्षा गर्नुभएको थियो। लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले नेपालको निजामती प्रशासन सक्षम, पारदर्शी र जवाफदेही बनाउने गरी कानून निर्माण हुनुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा अध्यक्ष रेग्मीले निजामती सेवा सुधारका लागि कानूनको कार्यान्वयन, सरूवा बढ़ुवा लगायतमा निश्चित मापदण्ड बनाएर कार्यान्वयन गर्दै अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष रेग्मीले अनुभव, अनुसन्धान एवं देखिएका नतिजा का आधारमा आयोगले निजामती सेवामा प्रवेशको उमेर 32 वर्ष र समावेशीको 37 वर्ष प्रस्ताव गरिएको बताउनुभयो। उहाँले नेपाल सरकारलाई बलियो बनाउने र संघ प्रदेश र स्थानीय तहलाई जोड़ी राख्नका लागि स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सरकारको प्रदेश सचिव संघ मातहत नै हुनुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले निजामती सेवा प्रवेशको उमेर घटाउनु पर्ने कारण, अवकाश उमेर 60 वर्षभन्दा बढ़ाउन सकिन्छ कि सकिँदैन, आरक्षण एवं एक पटकका लागि मात्रै व्यवस्था, संहितामा स्थानीय तह र प्रदेशमा किन संघको कर्मचारी लैजाने लगायतका विषयमा प्रश्न गर्नुभएको थियो। नेपालमा जलवायु परिवर्तनबाट विपन्न वर्ग सबैभन्दा बढ़ी प्रभावित भएकाले अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग पीड़ित वर्गसम्म पुर्याउनु पर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा सांसदहरूले राज्यले अन्तर्राष्ट्रिय स्तरमा गरेका छलफल र त्यसबाट भएका निर्णयहरू कार्यान्वयन गरी लक्षित वर्गलाई राहत दिनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। छलफलमा सहभागी विज्ञहरूले जलवायु परिवर्तनलाई दोष दिएर उम्कन नमिल्ने, दिगो विकासका योजनामा जोड़ दिने र अन्तर्राष्ट्रिय जगतबाट धेरै आशा गर्ने भन्दा पनि भएका स्रोतहरूलाई परिचालन गरी धेरै काम गर्नुपर्ने सुझाव दिनुभयो। छलफलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले जलवायु परिवर्तनका असर न्यूनीकरणमा आवश्यकता अनुसार प्रयास हुन नसकेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा भएका छलफल र निर्णयलाई आगामी दिनमा कार्यान्वयन गरेर अगाडि बढ़ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा सुशासन स्थापित गर्न राजनैतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ काठमाण्डु शाखाको पद हस्तान्तरण कार्यक्रममा उहाँले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरू नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनु भएको हो। नेपालको राजनैतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको स्पष्ट गर्दै उहाँले अहिलेको चुनौतीलाई सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढ़ाउनुपर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विभिन्न भाषा संस्कृतिहरूको विविधता नै नेपाली पहिचान भएको बताउनु भएको छ। नेपाल मगर संघ गण्डकी प्रदेशद्वारा हिजो पोखरामा आयोजित सांस्कृतिक महोत्सवको उद्घाटन गर्नुहुँदै संचार मन्त्री गुरूङले विभिन्न स्थानमा अवरोधका रूपमा देखिएका नीतिगत समस्याको समाधानका लागि 11 कानून बनाएर संसदबाट पारित गराउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले संविधानको मूल मर्म संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी व्यवस्था लगायत विषयमा भने संशोधन हुन नसक्ने स्पष्ट पार्नुभयो। बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुका कारण प्रभावित स्थानीयलाई सुरक्षित राख्न सचेतना अभियान शुरू भएको छ। बाँके राष्ट्रिय निकुञ्ज नजिकको राप्ती सुनारी गाउँपालिका 2 र बर्दिया राष्ट्रिय निकुञ्ज समीपको मधुबन नगरपालिका 2 सचेतना अभियान शुरू भएको हो। 10 महिनासम्म सञ्चालन हुने अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण कसरी गर्ने, वातावरण एवं वन्यजन्तुको वासस्थान संरक्षण लगायत क्षेत्रमा व्यवहारिक ज्ञान दिइने समुदायका लागि संचार अभियान नेपालले जनाएको छ। स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ। मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुदाहरू कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यमान स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित हुन नसकेको र लक्षित समूहले पूर्ण रूपमा लाभ पुग्ने गरी सेवा लिन नसकेको भन्दै प्रतिवेदनले सुधार गर्न सहयोग गर्ने बताउनुभयो। उहाँले प्रतिवेदन मन्त्री परिषदमा पनि बुझाइने र केही समयपछि सार्वजनिक गरिने जानकारी दिनुभयो। देशभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा आजदेखि एकैसाथ जलपंक्षी गणना कार्य गरिने भएको छ। आजदेखि माघ 6 गतेसम्म जलपंक्षी गणना हुने चराविद लक्ष्मण प्रसाद पौडेलले बताउनुभयो। उहाँका अनुसार जलपंक्षीको संख्या, प्रजाति, वासस्थानको अवस्थाबारे जानकारी लिनका लागि गणना कार्य हुन लागेको हो। गणना अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाईसराई गर्ने चराको तथ्याङ्क संकलन कार्य हुने उहाँले बताउनुभयो। विगतका वर्ष झै यस वर्ष पनि तराई, भित्री मधेश, राराताल, काठमाण्डु उपत्यका र पोखरा उपत्यका सबै प्रमुख सिमसार क्षेत्रमा जलपंक्षी गणना कार्य गरिने जानकारी दिनुभयो। कैलालीको टीकापुर नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको छ। टीकापुर नगरपालिका चारले कक्षा नौदेखि बाह्रसम्म सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार 18 जना छात्रालाई साइकल वितरण गरेको हो। ओडाले साइकल नभएर टाढा विद्यालय हिँडेर जान बाध्य छोरीहरूको शैक्षिक विकास मा सहयोग पुग्ने उद्देश्यले साइकल वितरण गरेको जनाएको छ। कञ्चनपुरको बेलडाँडी र लालझाडी क्षेत्रमा शिक्षाको पहुँचबाट वञ्चित अपाङ्गता भएका बालबालिकाहरूका लागि घरमै विद्यालय कार्यक्रम सञ्चालनमा ल्याइएको छ। शारीरिक र बौद्धिक अपाङ्गता भएका कारण विद्यालय जान नसक्ने बालबालिकाहरूका लागि यो कार्यक्रम प्रभावकारी बन्दै गएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको यो रिपोर्ट।
युरोपियन युनियन र सेभ द चिल्ड्रेनको साझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूएले कञ्चनपुर, जाजरकोट र कालीकोटका 6 पालिकामा घरमै विद्यालय कार्यक्रम सञ्चालन गरिरहेको छ। सुर्खेतबाट व्यवस्थापन हुने 42 महिनाको यस परियोजनाले शिक्षाबाट वञ्चित अपाङ्गता भएका बालबालिकाहरूलाई व्यक्तिगत आवश्यकता अनुसार सिकाइ वातावरण प्रदान गर्ने उद्देश्य राखेको छ। कञ्चनपुरमा भने बेलडाँडीका 4 र लालझाडीका 5 गरी जम्मा 9 घरका बाल बालिकाहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरिरहेको छ। विद्यार्थी विपना की आमा गंगा देवी उपाध्याय र विद्यार्थी पूर्णिमा की आमा सञ्जिता राणा।
सर मेडम आइकन हेरेको छ, मेडमले अनि पढाएकै छ, राम्रो लाग्यो हा, मेरो बच्चा नमै सुधार होला कि केही न केही भनेर मैले काने जेलमा हालेकी छ, अहिले राम्रो छ।
मेरो बच्चा अपाङ्गता मानसिक र शारीरिक छ, बोल्न सक्दैन, हिँड्न सक्दैन, पहिला स्कुल जान सक्दैन थिए, आजकल घरमै स्कुल आएर पढाइदिनु भएको छ, पहिला भन्दा बच्चा अहिले सुधार भया छ, पढ्न लेख्न आउँछ थोडा थोडा।
प्रत्येक विद्यार्थीका लागि 1-1 जना शिक्षकको व्यवस्था गरिएको छ। शिक्षकहरूले दैनिक 4 घण्टा बालबालिकाको घरमै गएर अध्यापन गराउनुहुन्छ। बालबालिकाका लागि विशेष शैक्षिक सामग्री र प्राविधिक उपकरणहरू समेत उपलब्ध गराइएको शिक्षिका लक्ष्मी राणाको भनाइ छ।
पढ्न धेरै रुचाउँछ, वञ्चित थियो नि पहिला, स्कुल नजान पाएर आज भोलि एनएसडब्ल्यूले सहायता गरेको हुनाले पढ्ने मौका पनि पाइरहेको छ, पढ्न धेरै रुचाउँछ।
घरमै विद्यालय कार्यक्रमले अपाङ्गता भएका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याइरहेको छ। स्थानीय सरकार, समुदाय र विकास साझेदार बीचको सहकार्यले उपलब्धिमूलक देखिएको यस कार्यक्रमलाई व्यवस्थित र दिगो बनाउन दीर्घकालीन रणनीति आवश्यक छ। कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्तिनाथ।
यो कार्यक्रमले जुन यहाँको शिक्षाको पोचमा नपुग्न सकेका बालबालिका थिए अहिले घरमै शिक्षा पाइरहेछन्, धेरै सुधार भइरहेछ।
कार्यक्रमलाई अन्य क्षेत्रमा समेत विस्तार गरी अझ धेरै बालबालिकालाई शिक्षाको दायरामा ल्याउन दीर्घकालीन योजनाको खाँचो छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
सन् 2025 को पहिलो उल्का वर्षा गैराती भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। ती उल्का वर्षाको स्रोत भूतप बुटिज नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो। उल्का वर्षा पुष 28 गतेसम्म सक्रिय रहने भए पनि गैराती भने अत्यधिक मात्रामा उल्का वर्षा भएको उहाँले बताउनुभयो। इलामका युवाहरू पछिल्लो समय आफ्ना मौलिक संस्कृति जगेर्ना गर्न जुटेका छन्। लिम्बू समुदायको मौलिक संस्कृतिको रूपमा रहेको च्याम्ब्रुङ नाच लोप हुन लागेसँगै त्यहाँका युवाहरू संरक्षणमा जुटेका हुन्। इलामबाट संवाददाता सविता पाण्डेको यो रिपोर्ट।
पछिल्लो समय लिम्बू समुदायको मौलिक संस्कृति परम्परा लोप हुँदै गएको अवस्थामा इलाममा भने लिम्बू समुदायका युवाहरू संस्कृति संरक्षणमा जुटेका छन्। आधुनिक गीत संगीतमा रमाउने युवाहरूको भीड़मा लिम्बू समुदायका युवाहरू च्याब्रुङ नाच सिक्न व्यस्त थिए। यक्तुम युवा मञ्चले आयोजना गरेको लिम्बू समुदायको मौलिक नाच च्याब्रुङ नाच सिक्न पाएकोमा स्थानीय युवा दुर्गा थेगिम उत्साहित हुनुहुन्छ।
लिम्बू
समुदायको मौलिक च्याब्रुङ नाचको 15 दिने प्रशिक्षण इलाममा सम्पन्न भएको छ। अध्ययनको लागि इलाम बस्दै आउनुभएका 5 थरका अटम लिम्बुले संस्कृति संरक्षणमा युवाहरू जुट्न जरुरी रहेको बताउनुभयो।
यसको संरक्षण चाहिँ कसरी गर्न सकिन्छ भने हामी युवा उठ्नुपर्छ।
प्रशिक्षणमा 70 बढी युवाहरू सहभागी भएका थिए। मौलिक नाच सिक्न रहर लागेरै सहभागी भएको बताउँदै मासेनी थाम्सुहाङले पुस्ता हस्तान्तरण भए मात्रै संस्कृति कायम रहने बताउनुहुन्छ।
मेरो आफ्नै मौलिक नाच हो, मलाई त्यसै पनि रहर लाग्छ, अझै आउने
च्याब्रुङ नाचका विभिन्न प्रकारहरू भएकोले सिक्न सिकाउन निकै मेहनत गर्नुपर्ने प्रशिक्षक पदम तामलिङ लिम्बुले बताउनुभयो।
सिकाउन निकै गाह्रो पर्छ, सिक्न पनि निकै गाह्रो पर्छ, धेरैवटा खालको हुन्छ। हामीले 9-10 खालको सिकाइसकेका छौँ 15 दिन पिरियडमा।
लिम्बु जातिको संस्कार संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको यक्तुम युवा मञ्चका अध्यक्ष युवराज योङहाङले बताउनु भएको छ। लिम्बु जातिको बसोबास रहेको इलाममा च्याब्रुङ नाच लोप हुँदै गएको छ। जातीय मौलिक संस्कृति संरक्षणको लागि सिक्ने सिकाउने परम्परा कायम रहे मात्रै लोप हुँदै गएका संस्कृतिको जगेर्ना हुने देखिन्छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
अब अन्तर्राष्ट्रिय समाचार। गाजामा पछिल्लो दुई दिनमा इजरायलले गरेको हवाई आक्रमणमा परि कम्तीमा 138 जनाको मृत्यु भएको छ। शुक्रबार 61 जना र बिहिबार 77 जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा महिला र बालबालिका समेत रहेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। आक्रमण भइरहेकै बेला युद्ध विरामको प्रयास पनि भइरहेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्ध विराम वार्ताका लागि कतार जान आफ्नो प्रतिनिधिमण्डललाई अनुमति दिनुभएको थियो। अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोकिँदा कम्तीमा दुईजनाको मृत्यु हुनुका साथै अन्य 18 जना घाइते भएका छन्। लस एन्जल्सबाट 40 किलोमिटर दक्षिण पूर्वमा रहेको फुलटर्न म्युनिसिपल एयरपोर्ट नजिकै हिजो बिहान दुर्घटना भएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सम्राट सिमेन्ट प्रालीले 15 अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया शुरू गरेको छ। परियोजना सञ्चालनका लागि प्रालीले लगानी बोर्ड नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रमका बीच लगानी बोर्ड र सम्राट सिमेन्टले परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा शुरू गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। समझदारी पत्रमा सम्राट सिमेन्ट प्रालीका अध्यक्ष अनिल कुमार रुङ्गाटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकारी सुशील गेवालले हस्ताक्षर गर्नुभयो। सम्राट सिमेन्ट यसअघि उद्योग विभागमा दर्ता भएकोमा लगानी वृद्धिपछि लगानी बोर्ड मार्फत अघि बढ्ने भएको हो। यसअघि 2077 असारमा बसेको लगानी बोर्डको 44 बैठकले सम्राट सिमेन्ट इण्डस्ट्री परियोजनाका लागि 15 अर्ब 5 करोड़ बराबर लगानी स्वीकृति गर्ने निर्णय गरेको थियो। अमेरिकी सहयोगमा संचालित परियोजना मिलेनियम च्यालेन्ज कोअपरेशनको संचालक समितिले नेपाल कम्प्याक्टका लागि 5 करोड़ अमेरिकी डलर सहयोग स्वीकृति प्रदान गरेको छ। यसले कम्प्याक्टको कुल बजेटलाई 747 मिलियन अमेरिकी डलर पुर्याउने काठमाडौँ स्थित अमेरिकी दूतावासले जनाएको छ। एमसीसी कम्प्याक्ट अपरेशनका उपाध्यक्ष क्यामरन अल्फोर्डले अतिरिक्त आर्थिक सहयोगले नेपालको विद्युत ग्रिडलाई बलियो बनाउन र दीर्घकालीन आर्थिक वृद्धिलाई प्रवर्धन गर्न सहयोग पुर्याउने बताउनुभयो। डाउने एग्रो फार्म लिमिटेडले सर्वसाधारणका लागि 10 करोड़ रुपियाँ बराबरको शेयर आईपीओ जारी गर्ने भएको छ। फर्म स्थापना पछिको 7 र पब्लिक कम्पनीमा प्रवेश पछिको प्रथम वार्षिक साधारण सभाले 10 करोड़को आईपीओ जारी गर्ने निर्णय गरेको हो। नवलप्रासी सुस्ता त्रिवेणी पूर्व विनय त्रिवेणी गाउँपालिका 3 को सर्दीमा करिब 11 बिघामा फैलिएको एग्रो फार्ममा कम्पनीले अहिले 4 लाख कुखुरा पालिरहेको छ। कुखुरा पालन क्षेत्रमा आईपीओ जारी गर्ने एग्रो फार्म पहिलो भएको कम्पनीले दावी गरेको छ। बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला करिब 25 करोड़ बराबरको कारोबार गर्दै सम्पन्न भएको छ। बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीले लगानी लुम्बिनीमा समृद्धि देशमा भन्ने नारासहित आयोजना गरेको 16 दिने व्यापार मेला बिहिबार सम्पन्न भएको हो। बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले मेलामा 4 लाख भन्दा बढी दर्शकले अवलोकन गरेको र त्यहाँ रहेका 500 स्टलबाट करिब 25 करोड़ रुपियाँ बराबरको कारोबार भएको बताउनुभयो। व्यापार मेलामा छुट्टा छुट्टै 10 वटा पेभिलियनमा 500 वटा स्टलहरू रहेका थिए। मेलामा उत्कृष्ट स्टललाई सम्मान सहित नगद पुरस्कार समेत प्रदान गरिएको छ। मेग्दीको बेनी नगरपालिका 2 खबरा गाउँभरिका स्थानीयले केरा खेती गरेर राम्रो उत्पादन गरे पनि केराले बजार नपाउँदा चिन्तित भएका छन्। खबराका सबैले धान कोदो मकै बालीको विकल्पमा केरा खेती गरेको तर उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएको खबराका किसान हीरा कुँवरले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त 8 बोर्ड सदस्यले शपथ ग्रहण गरेका छन्। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सिंहदरबार स्थित खेलकुद मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा शपथ ग्रहण गराउनु भएको हो। शपथ ग्रहण गर्ने सदस्यहरूमा सुवर्ण श्रेष्ठ, नन्दा बस्याल, शान्त कुमार चौधरी, आनन्द कुमार झा, कमल बहादुर भट्टराई, हिमाल कुमार श्रेष्ठ, जगत सिंह धामी र मान बहादुर चन्द रहनु भएको छ। गत पुष 9 गते बसेको मन्त्री परिषदको बैठकले राखेपमा रिक्त रहेका बोर्ड सदस्यमा 8 जनालाई नियुक्त गरेको थियो। मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनशीपमा आयोजक मदन भण्डारी स्पोर्ट एकाडेमीले पहिलो जित दर्ता गरेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.9 डिग्री सेल्सियस, आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:22 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकमा यस वर्ष धानको उत्पादन 4.04% वृद्धि भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अनुमान। स्थानीय तह समृद्ध बनाउन महिला जनप्रतिनिधिहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। संघीय संसदको बैठक बोलाउन प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आग्रह। जलवायु परिवर्तनबाट प्रभावित विपन्न वर्गलाई राहत दिनुपर्नेमा सांसदहरूको जोड़। र गाजामा पछिल्लो दुई दिन इजरायलले गरेको हवाई आक्रमणमा परिकम्तीमा 138 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।